नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विशेष हुनेछ। 2072 साल वैशाख 12 गते भूकम्प गएको आज 3 वर्ष पूरा भएर 4 वर्ष लागेको छ। यो भूकम्पमा परेर 9,000 जनाले ज्यान गुमाएका थिए भने 21,000 भन्दा धेरै घाइते भएका थिए। 7.5 लाख घरमा क्षति पुगेका कारण 35 लाख मानिसले घरबार गुमाए। भूकम्पपछि पुनर्निर्माणको काम गर्न भनेर सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको छ। प्राधिकरणमा राजनीतिक खिचातानीका कारण उसले सोचे अनुसार काम भने गर्न सकेको छैन। प्राधिकरणका अनुसार भूकम्पले भत्किएका 7.5 लाख घरमध्ये अहिलेसम्म 1,20,000 घर बनिसकेका छन्। 4,30,000 घर निर्माणको क्रममा छन्। यस्तै भूकम्पले भत्काएका सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदाहरूको निर्माणले गति लिन सकेको छैन। नीतिगत र प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि स्वीकार गरेको छ। पुनर्निर्माणको गति सुस्त भएको स्वीकार्दै प्राधिकरणले नीतिगत सुधार गरी प्रक्रिया सरल र सहज बनाउने प्रतिबद्धता जनाएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि 7 खर्ब 6 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने भनिए पनि अहिलेसम्म झन्नै 1 खर्ब 20 अर्ब रूपियाँ मात्रै खर्च भएको जानकारी प्राधिकरणले दिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा किन सोचे अनुसारको सफलता भएन त? अहिलेको कार्यक्रममा हामी यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ पूर्वाधारविद डाक्टर सूर्यराज आचार्य। डाक्टर साहब, स्वागत छ तपाईँलाई कार्यक्रममा।
हस्, धन्यवाद, नमस्कार।
अब आज त हामी भूकम्पको वार्षिकोत्सव भनौँ न, त्यसैमा छौँ। सबभन्दा पहिला चाहिँ तपाईँको 72 सालको भूकम्पको सानो अनुभव सुनौ।
म 72 सालको भूकम्प आउँदा म घरमै थिएँ, हामी बैठक कोठामा थियौँ, अनि मेरो छोरी बाहिर छैन, हामी अरू परिवारको मेरो छोरा श्रीमती हामीसँगै थियौँ। र पहिला हल्लाउँदाखेरि त अब त्यो म धेरै वर्ष टोकियोमा बसेको हुनाले अब त्यस्तो चाहिँ एकदम यहाँ अचम्मै त त्यो लागेन। पहिला त सानोको हल्लियो, अनि बाहिर निस्किँदाखेरि गर्दाखेरि हामीलाई अब धेरै जसो त्यो टोकियोमा रहँदाखेरि हामी अल्गो अल्गो बिल्डिङमा बस्यौँ भने पनि पहिला त्यो घरमा सर्दाखेरि त्यो घरको कम्पनीले भूकम्प आयो भने के गर्ने के नगर्ने भनेर दिएको हुन्थ्यो। र त्यसमा के हुन्थ्यो भने टेबुलभित्र छिर्ने, अनि दैलोको ढोकाको त्यो चौकोसको तल उभिने, बाहिर ननिस्किने भन्थ्यो, हतार नआत्तिने, बाहिर ननिस्किने। अनि हामीले पनि त्यही गऱ्यौँ।
जापानको
अनुभव काम लाग्यो। र यहाँलाई इन्ट्रेस्टिङ भनौँ, केही गरिकन हामी आत्तिएर बाहिर निस्केको भए हुन त मेरो घरको ढोकाबाट बाहिर निस्किने बित्तिकै 3-4 वटा गाडी पार्क गर्ने ठुलो आँगन जस्तो फराकिलो थियो,
तर
खुल्ला ठाउँ थियो। त्यही निस्केको भए पनि मेरो छेउको घर चाहिँ 4 तले घर, अनि माथि चाहिने घरको छतमा मेरो छिमेकीले प्याराफिट बनाएको थियो, अनि त्यो सबै चाहिने तपाईँको त्यो प्याराफिट भत्केर त्यो इँटाहरू तल खस्दाखेरि त त्यो मेरो आँगनै ढाक्ने गरी इँटाहरूले चाहिने त्यो चाहिँ खसेको थियो। र भनेको हामी आँगनमा निस्केको भए अलिक अप्रिय
चोटपटक लाग्न सक्ने
सम्भावना थियो।
तपाईँको घर केही नभए पनि छिमेकीको घरको कारणले तपाईँले क्षति
एक्ज्याक्टली हुन सक्नेवाला थियो, भाग्यले भनौँ त्यो भएन, हामी घरभित्रै बस्यौँ।
अब तपाईँ पूर्वाधार सम्बन्धी अध्ययन गरेको र यो क्षेत्रको विज्ञ भएकै नाताले तपाईँले जत्रो कम्पन महसुस गर्नुभएको थियो त्यो लगत्तै तपाईँको क्षतिको आकलन के कति भयो होला, कस्तो भयो होला भन्ने अनुमान गर्नुभएको थियो र पछि कस्तो पाइयो?
मैले लगभग त्यो जुन किसिमको म बसेको घर त खासै क्षति भएन, त्यो बलियो थियो, सामान्य क्र्याक मात्रै भयो। तर त्यस किसिमको कम्पनीले जुन हाम्रो अब काठमाडौँको निर्माण पद्धति जुन थियो एउटा भद्रगोल किसिमको, र मैले अब त्यो मेरो म गल्फुटार भन्ने ठाउँमा बस्छु, त्यहाँबाट हेर्दाखेरि त्यही मेरो छिमेकीको घरको प्याराफिटसम्म भत्कियो। र त्यहाँ वरिपरि हामी त्यसपछि सबै त्यहाँ ठुल्ठुलो गल्फुटार यो त्यो प्लानिङको एरिया भएको हुनाले पार्कहरू, बच्चा चिल्ड्रेन पार्क, चौरहरू छन्, खुला चौर, त्यो चौरमा सबैजना आए। आइसकेपछि मलाई अब त्यहीँको त मैले वरिपरि भत्केको त देखिनँ, मलाई त चाहिँ अलिकति आफैलाई पनि हामी प्राविधिक समुदायमै पनि काठमाडौँमा यति रिक्टरको भैँचालो आयो भने यति लाख मर्ने यो भन्ने जुन हाम्रा आँकडाहरू आउँथे, त्यसले मलाई हेर्ने बित्तिकै होइन हाम्रो त यो जुन कन्क्रिट बिल्डिङहरू रहेछन् अलिकति आत्मविश्वास चाहिँ हामीले सोचे भन्दा यो भद्रकोलै बनाए भए पनि अब मेरो घरको वरिपरिको मैले त्यहाँ साइन एन्जेल देखिएन तर अनि एकैछिनपछि धरहरा गएको भन्ने हामी सोसियल मिडियाहरूमा यसमा खबर आयो। तर अब त्यस हिसाबले भन्दा म आफै प्राविधिक एउटा फिल्डको भए पनि मलाई चाहिँ घरबाट बाहिर निस्किँदाखेरि चाहिँ ठुलै क्षति भयो होला भन्ने लागेको थियो, त्योभन्दा चाहिँ कम चाहिँ क्षति
भएको। तर अब जिल्लातिर हेऱ्यौँ भने चाहिँ दुई तिनवटा जिल्लामा चाहिँ निकै नै क्षति भयो, 14 अब सरकारले त 14 क वर्गको क्षतिकोमै राखेको छ, तर धेरै भन्यो भने रसुवा, गोर्खा, दोलखा, सिन्धुपाल्चोक हेऱ्यौँ भने त्यो जिल्लामा चाहिँ अधिकांश घर भत्किएको पाइयो।
हजुर हजुर,
कारण के हो? काठमाडौँको घर अलि बलिया रहेछन् र उतातिरको बलिया नभएको हो?
अब एउटा कारण के हो भने अब यो हाम्रो जुन काठमाडौँको घर बनाउने खास गरी गएको 20-30 वर्षदेखि अथवा त्योभन्दा पहिला पनि जब यो सिमेन्ट हामी चाहिँ इँटाहरूको बनाउने यो हाम्रो निर्माण पद्धति हो, अब यो निर्माण पद्धति आफैमा यो सुलभ सस्तो र यो फेरि एकदमै इन्जिनियरिङ हिसाबले बोलियो भन्ने त होइन, यसको आफ्नै पाटो छन्। तर त्यो हुँदाहुँदै पनि यो जुन हामी फ्रेम स्ट्रक्चरको फ्रेम बनाएर अनि त्यसपछि के भन्छ पिलर सिस्टमको त्यो घर फेरि 3-4 तलाभन्दा अग्ला पनि थिएनन्, अब त्यसले गर्दाखेरि चाहिँ नै यो भूकम्पको उसमा चाहिँ फ्रेम स्ट्रक्चरको त्यो बलियै हुन्छ अनि त्यहाँ पार्टिसन वाल मात्रै लगायो भने पनि त्यसले सियर वालको काम गर्छ। त्यसैले काठमाडौँको बिल्डिङहरू जुन यो सिमेन्टको बिल्डिङहरू भए जे जस्तो भद्रगोल तरिकाले बनाए पनि त्यो तहसम्मको भूकम्पको लागि बलियै रहेछन्, जुन पहिलाको काँचो इँटाको अरू जुन असन इन्द्रचोक यतातिर भएको पहिला बनेको घरहरूको भन्दा एउटा त्यो देखियो। अनि गाउँहरूमा जुन हाम्रो खास गरी ढुङ्गाको माटोको चाहिँ जोडान गरेर ढुङ्गाको हामी यो स्टोन मेसनरी वाल भन्छौँ त्यसले गर्दा नि भयो होला। अब त्यो सँगसँगै अर्को अब खास गरी हाम्रो भूगर्भविदहरूको उहाँहरूको चाहिने व्याख्या चाहिँ के भने फेरि यो भुइँचालो अनुसार जुन जमिनको तलको के अवस्था छ भौगोलिक अवस्था त्यसले पनि भत्किने नभत्किने त्यो फरक पार्छ त्यसको। अब त्यसैले अब एउटा फेरि यो अघि भनेकै क्वेसन्समा काठमाडौँको जुन निर्माण पद्धति र यो भद्रगोल हाम्रो अभिव्यवस्थित सहरीकरण भए पनि जुन हामीले फेरि घर बनाउँदाखेरि मन ठुलै बनाएर बनाउँछौँ नेपालीहरू, बलियै डन्डीहरू राख्ने राम्रै बनाउने भन्दा त्यसले पनि काम गरे हो कि जस्तो लाग्छ मलाई।
तर अव्यवस्थित त भनेर भनिहाल्नु भयो, त्यो भाग्यले पनि अलिक कम क्षति बनाएको हो कि यो अव्यवस्थित हुँदाहुँदै पनि भन्ने पनि अनुमान
होइन हो? त्यो त पक्कै हो, किनभने अब हामी प्राविधिक समुदायकैमा हेर्ने हो भने जुन किसिमको हल्लिएको थियो त्यसले चाहिँ क्षति चाहिँ कम नै भएको हो, त्यसैले अलिअलि भाग्य अब अलिअलि हाम्रो अव्यवस्थित हुँदाहुँदै पनि घर बलियै रहेछन् भन्नु पऱ्यो। अब जस्तो अब साना कुराहरूले कतिपय ठाउँमा जुन यो फ्रेम स्ट्रक्चरमै बनाएको घरहरू सबै कोल्याप्स भए, जस्तो तल रेस्टुरेन्ट गर्ने 3-4 तले गर्छ अनि यो के हुँदो हुन्छ भने तपाईँ फ्रेम स्ट्रक्चरमा हामी जुन पार्टिसन वाल लगाउँछौँ त्यसले अब यो भूकम्प आएको बेलामा ठुलो लोड लिन्छ, सियर फोर्स भन्छौँ हामी, किनभने त्यो तपाईँको फ्रेमलाई पिलर सिस्टमलाई दायाँ बायाँ हल्लिन दिँदैन, 5 इन्चकै वाल मात्रै छ भने नि। त्यसै भएर तपाईँले कतिपय घरहरू कस्तो भने तल रेस्टुरेन्ट बनाएको छ अनि माथि चाहिँ वाल लगाएर बस्ने बनायो भने त्यो रेस्टुरेन्ट बनाएकोमा त हल छ, त्यसमा त पिलरको बिचमा वाल छैन अनि त्यस्ता ठ्याच्चै बसेको छन् कि, 4 तले घर 3 तले भएको हेर्नु भएको होला, त्यो चाहिँ
एउटा तलै गाएको भएको
तलै गाएको भएको। अब त्यस्ता एउटा दुईवटा त्यस्ता ती कुरा के भन्छ घटना बाहेक समग्रमा हामीले सोचे भन्दा कम क्षति भएकै हो।
अब यो त क्षतिको र तपाईँको आकलनको पूर्व त्यतिखेरको अनुभवको कुरा भयो, यो पछि अब 3 वर्षलाई मूल्याङ्कन गऱ्यौँ भन्यो भने पुनर्निर्माणकै कुरा गर्नुपर्छ। मैले अघि नै सुरुमा पुनर्निर्माण सोचेअनुसार भएन भनेर भने हामी पत्रकार मिडियाले जे देख्दै आएको त्यही भने, मैले तपाईँको देखाइ भोगाइ चाहिँ के हो पुनर्निर्माण?
तपाईँहरूले त अब यो पुनर्निर्माण सोचेअनुसार भएन भन्नुभएको, अहिले सरकारी केही आँकडाहरू हेर्नुभयो होइन, 1 लाख बिल्डिङ बन्नुपर्ने यतिमा भने भन्ने ती नम्बरमा अङ्क र आँकडामा भन्नुभयो। म त अलिकति यही फिल्डको मेरो प्राविधिक ब्याकग्राउन्ड पऱ्यो, फेरि अलिकति म यो पूर्वाधार सहरी विकास व्यवस्थित विकास भौतिक विकास त्यसको विद्यार्थी भएको नाताले र अब यही भुङचालो गएको दिनदेखि नै अलिकति नीतिगत बहसमा पनि म चाहिँ चासो राखेकोले तपाईँले भन्नुभएको असफलताभन्दा त सारभूत रूपमा त यो दिगदार लाग्दै अवस्था छ। हेर्नुहोस्, सारभूत रूपमा खास गरी तपाईँले एउटा असफल मात्रै भन्नुभयो, म चाहिँ अझ के भन्छु भने त्यो सङ्कटले ल्याएको राष्ट्रलाई दिएको जुन अवसर थियो, सङ्कट त त्यो दुर्भाग्यपूर्ण सङ्कट नै थियो, पीडादायक सङ्कट थियो, तर त्यो सङ्कट हुँदाहुँदै पनि हामीले एउटा नवनिर्माण जुन बनेको थियौँ, भौतिक विकासको एउटा नयाँ पद्धति नै सुरुवात गर्ने अवस्था बनेको थियो। त्यो के हुन्छ भने हेर्नुहोस्, तपाईँले 7 लाख घर नयाँ बन्दैछन् भन्नुभयो,
7.5 लाख।
अब कस्तो हुन्छ भने हामीले घरकै कुरा गऱ्यौँ भने पनि कुनै पनि नयाँ एउटा पद्धति प्रविधि सुरु गर्दा तपाईँले 50 वटामा मात्रै बनाउने भने नयाँ पद्धति सुरु गर्न सक्दैनौ, र त्यो 7 लाख को क्वान्टिटी स्केल भन्छौँ हामी, त्यो तपाईँको त्यो साइजमा नयाँ हस्तक्षेप गर्ने, नयाँ चिज गर्न सक्ने अवसर, त्यो मात्रै नभएर हाम्रा सबै पोलिटिकल पार्टीका शीर्ष नेताहरूले भन्नुहोस् न, भूकम्पले ल हेर्नुहोस् यता राजनीतिमा बरु सुधार ल्यायो, भूकम्प आइसकेपछि हाम्रो
संविधान आयो,
कत्रो त्यो भूकम्पले ल्याएको, त्यो हामी चाहिँ साइड पोजिटिभ साइड इफेक्ट भनौँ। त्यस्तै कुरो हाम्रो बस्ती विकासमा, सहरी विकासमा, पूर्वाधारको व्यवस्थित योजना तर्जुमा, हाम्रा बस्तीहरू नै व्यवस्थित बस्ती विकासका यावत यति अवसरहरू थिए, र ती भौतिक विकासको अवसर, अनि अर्को राजनीतिक तहमा पनि नयाँ किसिमको सोच आएको थियो, र जनस्तरमा पनि मेरै छिमेकीको 2-3 जनाले 5 तले घर बनाउनु भएको थियो, नक्सा पास नगरी 3 तला हुने, त्यो 2 तले घर आफै फर्काउनु भयो, कुनै मेयरले नगरपालिकाले आदेश दिएर होइन, यो त नहुनुपर्ने चाहिँ, यो त डेन्जरस छ भनेको नागरिक तहकोमा पनि हाम्रो भौतिक विकास र यसको लठभद्र राजनीतिमा बसेर हुँदो रहेछ है राजधानीमा भन्ने त्यो किसिमको जनस्तरमा पनि सोच आएको थियो, त्यसलाई हामीले पक्रन सकेनौँ। त्यो चाहिँ त साँच्चै भन्ने हो भने त्यो यहाँले असफल मात्रै भन्नुभयो, हाम्रो राज्य सञ्चालन गर्ने जो कतिपय राजनीतिज्ञहरू हुनुहोला, कतिपय सरकारका पदाधिकारी हुनुहोला, उहाँको यो लापरवाही चाहिँ अपराधको तहमा इतिहासले लेख्नु,
राजनीति दोषी हो यो, त्यो तपाईँले जुन अवसर भन्नुभयो त्यो अवसर सदुपयोग गर्न नसक्नुमा,
यस्तो भन्छु म हेर्नुहोस्, सबभन्दा पहिला यो अवसरमा हाम्रा सबै दलको राजनीतिक नेताहरूले नवनिर्माणमा जानुपर्छ भनेर त्यतिखेरको व्यवस्थापिका संसदबाटै बोल्नु भएको छ, त्यो म उहाँहरूलाई क्रेडिट दिन्छु, त्यो उहाँहरूले त्यो सोच बनाउनु भयो। तर त्यसपछि के भयो भने जब यो प्राधिकरणको कुरो अनि त्यसपछि त्यसलाई कसरी बनाउने भन्नेमा कुरो कहाँबाट यसले ट्र्याक छोड्यो भने तपाईँले विपद पछिको आवश्यकताको आकलन पीडीएनए भन्ने होला अङ्ग्रेजीमा जुन भनिन्छ, ल हेर्नुहोस् त्यो पीडीएनए भन्ने नै त्यो डकुमेन्टको नाम नै अङ्ग्रेजीबाट सुरु भयो, त्यसको मूल दस्तावेज नै अङ्ग्रेजीमा लेख्यौँ मैले केही त्यतिखेरको भूकम्प गएको 1-1.5 महिनाको बिचमा, जुन नीतिगत एउटा 2-2 फोरममा म पनि सहभागी भएको थिएँ, मैले अब विभिन्न फोरममा बोल्दा अखबारमा लेखे पनि मैले 2-4 वटा मेरा आर्टिकल पनि छन् हेर्नुभयो भने, मैले के भने भने त्यो सबभन्दा महत्त्वपूर्ण राजनीतिज्ञहरूले यसलाई नवनिर्माण भन्ने एउटा सोच उहाँले बनाइसक्नुभयो, अब हामी टेक्नोक्रेट र राजनीतिज्ञहरूको एउटा सामूहिक गृह कार्यले के माग गर्छ भने कमसे कम 20-25 पेजको एउटा दस्तावेज जसमा केही हाम्रा सांसद पनि इन्भल्भ हुन्, केही नागरिक समाजका नेता इन्भल्भ हुन्, केही स्थानीय तहका हाम्रा जुन पीडित जनताहरू छन्, र त्यसमा डोनर त्यतिखेर चाहिँ हामीलाई चाहिँदैन, आइएनजिओहरूको आवश्यक उहाँलाई अझै पर राखौँ, र हाम्रो राष्ट्रिय प्राथमिकता र हाम्रा राजनेताहरूले नेतृत्वहरूले सोचेको नवनिर्माण र भौतिक विकासकै नयाँ पद्धति बन्ने गरी परिभाषित गरौँ, हाम्रो आवश्यकतालाई परिभाषित गरौँ, त्यो 15-20 पेजको सामान्य नेपालीमा भए हुन्छ, त्यसमा चिल्ला ग्लोजी रिपोर्ट पनि चाहिँदैन, कोही डोनरको पैसा पनि चाहिँदैन, त्यो कामको लागि तारे होटेलमा सचिवालय राख्न जरुरी पनि छैन, छाप्रेमै बसेर गरे पनि हुन्छ, 2-3 हप्तामा त्यो गर्न नसकिने कुरो थिएन, हामीले त्यहीँबाट मिस गऱ्यौँ, त्यो नगरी हामीले के गऱ्यौँ, अनि त्यो भएपछि यहाँ बग्रेल्ती चाहिने डोनरहरूको चासो भयो, आइएनजिओहरूको चासो भयो, अध्यताहरूको चासो भयो, अनि हामी तारे होटेलमा सचिवालय राखेर पीडीएनए बनाउन लाग्यौँ। हाम्रो प्राथमिकता के हो, हामीले कस्तो नवनिर्माण खोजेको भन्नेमा बहसै सुरु गरेनौँ, त्यसैले म के क्रेडिट दिन्छु भने यसमा राजनीतिज्ञहरूलाई म दोष दिन्न, हेर्नुहोस् त्यसमा चाहिने हाम्रो बौद्धिक समुदाय र खास गरी सरकारी निकायमा त्यतिखेर भएको योजना आयोगका पदाधिकारीहरू योजना आयोगले
राष्ट्रिय योजना आयोगले
राष्ट्रिय योजना एकदम त्यो जिम्मेवारी लिनै पर्छ हेर्नुहोस् र पुननिर्माणले ट्र्याक त्यतिखेर छोड्यो अनि त्यसपछि अब त्यो चाहिँ ट्र्याक छोडेपछि राजनीतिज्ञहरूको फेरि राजनीतिज्ञ ठिक भएको भए त्यसलाई तानेर ट्र्याकमा ल्याउनुहुन्थ्यो नि उहाँहरू चाहिँ के गर्नुभयो त्यो ट्र्याक छोडेपछि अनि राजनीतिज्ञहरूले चाहिँ आफ्ना कार्यकर्तालाई त्यहाँ कसरी भर्ना गर्नु पाइन्छ सिइओ कुन पार्टीको ल्याउने अब त्यहाँ त तपाईँको चाहिने 600-700 अरबको बजेटको कुरा आइदियो डोनर सम्मेलन भएपछि लौ यहाँ त चाहिने अब यो त ठुलो रहेछ आफ्ना कार्यकर्तालाई जागिर खुवाउने अब आफ्नो भएकै त्यो आँकडा नै हेर्नुभयो भने मैले हिजो तपाईँको यो कार्यक्रममा आउने भएपछि सरस्वती हेरेँ सिन्धुपाल्चोक जिल्लामा कति 48,000 कि 68,000 धुरी हाम्रो उसमा छ जनगणनामा त्योभन्दा धेरै क्षति भएको भन्ने छ भनेको त्यहाँ के भयो
जति हो त्योभन्दा
बढी क्षति घर क्षति भएको भन्ने आयो भनेको मतलब त्यही हाम्रो सर्वेक्षण गर्नेमा पनि राजनीतिक कार्यकर्ताहरू कति छन् एउटा घरकोले 4 घरको राजनीतिक पहुँचवाला छ भनेर त्यहाँदेखिबाट यो बिग्रियो जसको त्यसैले अब यो एउटा हाम्रो बौद्धिक तहबाट पनि हाम्रो कर्मचारी संयन्त्रको र खास गरी सरकारका पदाधिकारीहरू अनि राजनीतिक सबैको चाहिँ नि अकर्मण्यताको यो परिणाम हो
भनेपछि त तपाईँले जुन पिडिएनए रिपोर्ट तयार गर्यो राष्ट्रिय योजना आयोगले त्यहीँबाट बिग्रिएको हो पुनर्निर्माणको काम भन्ने
एकदम अब तपाईँले अर्को बहस गर्नुहुन्छ भने त्यतिखेरका योजना आयोगका पदाधिकारीलाई पनि ल्याउनुहोस् पब्लिक बहस गरौँ त पिडिएनए डकुमेन्टमा तपाईँलाई यहीँबाट भन्छु अझै योजना आयोगमा त्यो डकुमेन्ट छ मूल डकुमेन्ट भनेर अङ्ग्रेजीमा छ नेपालीलाई चाहिँ अनौपचारिक अनुवाद गरिएको छ त्यस्तो गर्नु पाइन्छ नेपाल सरकारको डकुमेन्ट नेपालीमा भएको चाहिँ अनौपचारिक डकुमेन्ट अङ्ग्रेजीमा भएको अब हामी त्यहीबाट हाम्रो त्यसले के सोच भन्छ भने नि त्यो डकुमेन्ट भनेको अङ्ग्रेजीको भनेको हामीले डोनरको लागि पिडिएनए बनाएको हो कि हाम्रो लागि हो त्यो पुनर्निर्माण पिडिएनएको त्यहाँका प्राथमिकताहरू डोनरको प्राथमिकता मुखरित हुने हो कि हाम्रो राष्ट्रिय प्राथमिकता मुखरित हुने हो त्यो प्रोसेसले डिटर्माइन गर्छ नि त हेर्नुहोस् हो त्यहाँ अफ ट्र्याक भएको त्यहीँबाट अब त्यसलाई मैले यो थोरै शोध कार्य गरेरै भनेको छु अझ तपाईँलाई त्यसका इन्ट्रेस्टिङ त्यहाँ भएको आँकडा भयो भने पनि इन्ट्रेस्टिङ फिगर छ मैले किन यो भने
तपाईँले लगाएको त्यतिकैको आरोप
होइन
राजनीति व्यक्ति नै भएको कारणले
म राजनीति विश्वविद्यालयमा पनि पढाउँछु म प्राज्ञ टोपी लाएर पनि
मैले राजनीतिक व्यक्ति पनि भएको कारणले मौकामा आरोप लगाइहाल्नु
होइन त्यो होइन मैले त्यो धर्म निर्वाह गरेका छु यो प्राज्ञिक आरोप हो विज्ञको हिसाबले आरोप हो र म बहस गर्न तयार छु
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ अहिलेको कार्यक्रममा हामी भूकम्पपछिको पुनर्निर्माणका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं कुराकानीमा हुनुहुन्छ पूर्वाधारविद डाक्टर सूर्यराज आचार्य उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ मध्य नेपालले भूकम्पको विपद भोगेको आज 3 वर्ष पूरा भएर 4 वर्ष लागेको छ भूकम्पपछिको पुनर्निर्माणको 3 वर्षको समय बित्दा पनि सोचे अनुसार पुनर्निर्माण हुन सकेको छैन यसको कारण तथा समस्या केलाउँदै पुनर्निर्माणका लागि अब समाउनुपर्ने बाटोका बारेमा केन्द्रित रहेर अहिलेको कार्यक्रममा हामीले कुराकानी गरिरहेका छौं कुराकानीमा हुनुहुन्छ पूर्वाधारविद डाक्टर सूर्यराज आचार्य डाक्टर साहब फेरि पनि स्वागत छ तपाईँलाई विश्रामपछि कार्यक्रममा विश्राम अघि अलिकति कुरा भयो पुनर्निर्माणको लागि जुन आवश्यकता आकलन विपदपछिको आवश्यकता आकलन भनेर राष्ट्रिय योजना आयोगले जुन प्रतिवेदन निकालेको थियो त्यहीँबाट यो पुनर्निर्माणको काम बिग्रियो गति लिएन भनेर तपाईँले भन्नुभएको थियो के हुनु पर्थ्यो त त्यो
पहिला के हुनु पर्थ्यो भने हेर्नुहोस् पुनर्निर्माण हामीले मैले अखबारमा आर्टिकल पनि लेखेँ त्यतिखेर हामीले नवनिर्माण गर्न खोजे हो कि पुनर्निर्माण त्यो शब्दावली मात्रै होइन सारभूत कुरामा त्यसमा फरक छ अब पुनर्निर्माण भन्यो भने उहाँहरूले पनि भन्नु बिल्ड ब्याक बेटर भन्ने चाहिँ अब डोनरहरूको एउटा नारा थियो होइन त्यसको. अब त्यसलाई कार्यरूप दिनलाई साँच्चीकै हामीले नवनिर्माण भनेको हौ भने त्यसको के भयो भने सबभन्दा पहिला बिल्डिङहरू बनाउनु पर्यो होइन. तपाईँको जति क्षति भएको घरहरू छन् निजी घरहरू अनि संस्थागत बिल्डिङहरूको कुरो छ, त्यसपछि पूर्वाधारहरूको. अब नवनिर्माण भन्यो भने अघि नै हामीले भन्यौँ भाग्यले हाम्रा कुनै पुलहरू भत्केनन् भाग्यले. अनि यस्तो किसिमको तपाईँको दैवी प्रकोप अथवा भूकम्प भइसकेपछि अरू देशहरूमा के हुन्छ भने पहिलो काम के गर्छन् भने हामीले क्रिटिकल सबभन्दा संवेदनशील पूर्वाधारहरूको डिजाइन पद्धति नै परिवर्तन गर्ने. जस्तो भन्नुहोस् हाम्रो मोगलिनको कुनै पुल भत्केन, बागमतीको पुल भत्केन, त्यो त भाग्यले हो. त्यसपछि एउटा हामीसँग भएका पूर्वाधारहरू हाइड्रो पावरका ये ट्रान्सपोर्टेसनका ब्रिजहरू खानेपानीका त्यसलाई व्यापक समीक्षा गरिन्छ र हामी इन्जिनियरिङ हिसाबले त्यसको डिजाइन गर्दाखेरि जुन एउटा फोर्सको लागि डिजाइन गरिया हुन्छ कतिपय इन्जिनियरिङ त्यो डिजाइनको म्यानुअल नै चेन्ज गर्नुपर्ने हुन्छ. त्यसमा हामीले सिन्कै बाँचेन, कामै बाँचेन. अब अर्को कुरो हामीले अब जस्तो निजी भवनकै अहिले कुरा भन्नु हेर्नुहोस्, अब त्यतिखेर सामान्य मैले अघि किन जुन कुरो हामीले आकलन नै गरेनौँ भन्ने त्यसको कारण एउटा म झाँकी दिउँ त्यसलाई. त्यतिखेर जो कोहीले पनि हामी के बुझ्छौँ भने त्यत्रो 7 लाख बिल्डिङ बनाउनको लागि हाम्रा युवा जाति खाडी र मलेसियामा छन्, श्रमिक छैनन्. अनि 7 लाख बिल्डिङ बनाउने हामीसँग मेटेरियल पनि हेर्नुहोस् भनेपछि सुरु कहाँबाट हुनु पर्थ्यो भने हाम्रो निर्माण पद्धति कस्तो हुने के बनाउने. अहिले पनि गएर हेर्नुभयो भने उही हाम्रो सिमेन्टको पिलर सिस्टमकै छडकै, अब त्यही हो त हाम्रो उपयुक्त प्रविधि. अथवा त्यो निजी घर बनाउने प्रविधि नै अर्कै थियो कि हामीले त कतिसम्म गर्न सकेनौँ भने नक्सा हेर्नुहोस्, सायद 2-3 महिनापछि हाम्रो सहरी निकायहरूले 10-12-15 मोडेल बिल्डिङको नक्सा बनाए, जनताले हाँसेर उडाइदिए त्यसलाई. त्यो के गर्यो भने यहाँ अटो क्याडमा कम्प्युटरमा बसेर अब यसलाई भन्न त यो तहमा म भन्न चाहन्न थिएँ तर भन्नै पर्यो. मैले जानकारी लिँदाखेरि यहाँ बसेर जुन हाम्रो प्राविधिकले नक्सा बनाउनु भयो उहाँले गाउँ देख्नु भएकै छैन. उहाँलाई एउटा गाउँको मान्छेले प्रयोग गर्ने घरको आवश्यकता के हुन् भन्ने पनि थाहा छैन. गाउँमा त थुन्से राख्ने ठाउँ चाहिन्छ, बाख्रा बाँध्ने ठाउँ चाहिन्छ, पिँढीमा एउटा बोरा चामलको बोरा राख्ने ठाउँ चाहिएला. घर भनेको त उसको संस्कृतिसँग जीवनयापनको एउटा अङ्गको हो नि त. कम्प्युटर अटो क्याडमा राम्रो आर्किटेक्टको 3D देखाउने मात्रै होइन, पहिलो चरणका नमुना बिल्डिङै त्यस्ता बनाइए जुन जनताले त्यो काम लाएन. भनेको यी यावत समष्टिगत रूपमा नवनिर्माण अथवा यो हाम्रो चाहिने पुनर्निर्माण नै भनौँ, त्यसमा समेटिने पक्षहरू के हुन् भनेर सबैलाई हामीले सम्बोधनै गर्न सकेनौँ, ती समेटिएनन्।
भनेपछि हामी पुगेका रहेनछौँ वहाँ, प्रभावितको आवश्यकता के हो त्यो नबुझेका रहेछौँ.
होइन, नबुझेको त मैले नक्सा बनाउँदाखेरिको एउटामा भने होइन, त्यसमा बुझेनौँ. अर्को हेर्नुहोस्, हामीले 200 को हाराहारीका त बस्ती त हाम्रो भूगर्भविदहरूले त्यो स्थानान्तर गर्नुपर्ने, त्यहाँबाट ठाउँ सारेर त्यहाँ चाहिने स्मार्ट भिलेज अथवा नयाँ व्यवस्थित बस्ती बनाउने भनेका थियौँ. अहिले के कति कार्यान्वयनमा छन् कि त्यो त बिर्सिहाल्यौँ, 2-3 महिनापछि नै त्यो बिर्स्यौँ. अब अर्को हेर्नुहोस्, हामीले सबभन्दा एउटा त्यो गर्नुपर्ने उसमा अघि जुन मैले भने निर्माण सामग्रीहरूको रिसर्च हेर्नुहोस्, यहाँ हजारौँ चाहिने अध्येताहरू भूकम्प सम्बन्धी प्रोफेसरहरू आए, अध्येताहरू आए गए, तिनलाई हामीले समेट्ने समेत हेर्नुहोस् त अहिलेसम्म हाम्रो देशमा अरू देशहरूमा हिन्दुस्तानमै जानुभयो भने त्यहाँ बिल्डिङ रिसर्च इन्स्टिच्युट भन्ने जबरजस्त सेन्ट्रल गभर्मेन्टको पहिल्यैदेखि छ. अनि मैले विकास समितिमा पनि यो कुरो भने यो एउटा अपर्च्युनिटीलाई पहिलो काम हामी यहाँ पुल्चोक क्याम्पसमा एउटा त्यो संस्था बनाऊ जुन संस्थामा अब आउने प्राध्यापकहरूलाई हामी त्यहाँ जोड्न सकौँ, अरू देशबाट रिसर्च गर्न आउनलाई जोड्न सकौँ, हाम्रा युवा विद्यार्थीलाई जोड्न सकौँ. त्यो कुरा पनि हाम्रा नीति निर्माताहरूले बुझ्नु भएन, अझै पनि त्यसको सुरसार पनि छैन हेर्नुहोस् ती कुरा. अब त्यसैले मैले एउटा दुईवटा त्यो झाँकी मात्रै यहाँलाई भनेको, त्यस्ता धेरै कुरो हामीले समेट्नुपर्ने कुराहरू हामीले गर्न सकेनौँ.
तपाईँले अघि कुरा निकालिहाल्नुभयो गाउँघरमा पिँढी भने जुन आवश्यकता हो त्यो अनुसारको घर चाहिन्छ भनेर. अब अहिले पछिल्लो चोटि हेर्दाखेरि त 2 कोठे घर डन्डी गाडेर सिमेन्ट लगाएर बनिराखेका छन् र डन्डी काँधमा बोकेर सिमेन्ट चाहिँ काँधमा बोकेर गाउँ गाउँमा पुर्याइराखिएको छ, यसले कस्तो प्रभाव पार्छ?
मैले त अस्ति एउटा कार्यक्रममा के भन्यो भने 3 लाख जुन दिनु थियो नि हेर्नुहोस्, बरु त्यो 3 लाख अहिले उहाँका किस्ताबन्दी यो प्रमाणीकरण दुनियाँभर लफडा लगाइदिनु भएको छ, त्यो नभइकन बरु जनतालाई हेर्नुहोस्. अब उहाँहरूले किन त्यो प्रमाणीकरण भन्नुभएको के भने 7 लाख मान्छेलाई 3 लाख दियो भने ल 2 लाखले घरै बनाएन छन् कि भने त्यो पनि ठुलो अचम्मको कुरो हुँदैन थियो. बरु त्यसै दिएको भए बिचरा त त्यो स्थानीय जनताहरूले आफ्नो हिसाबले घर बनाइन्थे, आफूलाई काम लाग्ने
आफ्नो आवश्यकता
अब अहिले त्यो 3 लाख लिनलाई बिचरा यहाँका चाहिँ कोरा म भन्छु काँचा प्राविधिकहरूको त्यो नक्सामा उनीहरूले अघि भन्नुभएको त्यस्तै होइन दुई कोठाको घर त्यो 3 लाख सरकारी पैसा लिनलाई आफ्नो आवश्यकता विपरीतको अब त्यो अवस्थाको चाहिँ अहिले भइरहेको चाहिँ हाम्रो तपाईँको चाहिँ नौबत चाहिँ त्यो आइलागेको छ हामीलाई हेर्नुहोस् त्यसैले त्यो जुन अब फेरि यो केमा जोडिन्छ भने सुरुदेखि नै हाम्रो आवश्यकता आकलनको अघि कुरा गरौँ अनि त्यो कार्यविधिमा पनि कार्यशैलीमा पनि बरु अब यहाँ त कस्तो देखियो भने गभर्मेन्टले जनतालाई विश्वास नगरेर यसलाई बलियो बनाउँछु भनेर इन्टरभेन्सन गर्छु भन्दा उल्टो रिजल्ट आइरहेको अवस्था हामीले देखिरहेको छौँ
किन त कारण
अब किन त्यो के भयो भने अब गभर्मेन्टको फेरि मैले यसो भनेर उहाँहरूको नियतमा क्वेसन गर्न खोजेको होइन त्यसको एउटै नियत के थियो भने दुईवटा कुरा एउटा त्यो दिएको सरकारले दिएको 3 लाख पैसाले घरै बनाओस् त्यो चाहिने अरू कुरामा खर्च गरेर नहोस् भन्ने एउटा त्यो थियो त्यसमा साँच्चै म भन्ने हो भने सरकारले जनतालाई त्यो पीडामा भएको जनतालाई त्यत्रो अविश्वास गर्न जरुरी थिएन त्यो सिधै दिए हुन्थ्यो हेर्नुहोस् अनि अर्को तहमा बरु अर्को तहको लेजिटिमेट अब वैध उज के थियो भने त्यो अब बनाउने घर चाहिँ जनतालाई भूकम्प प्रतिरोधी प्रविधि अप्नाएर बनाओस् भन्ने त्यो चाहिँ राम्रो काम भएको छ जे जति डकर्मीहरू तालिम गरिएको छ जे जति त्यो एउटा तपाईँको चेतना होइन भूकम्प घर बनाउँदाखेरि नै भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्ने हो तर त्यसमा फेरि के छ भने जुन तहको हामी प्रविधि त्यहाँ पुर्याउन सक्थ्यौँ मैले हेरेँ म अहिले गाउँतिर जाँदाखेरि पनि म आफै इन्जिनियर भएकोले हेर्छु त्यो पनि हामी के भनौँ यसलाई उत्कृष्ट तहको त्यो इन्टरभेन्सन त्यो छैन उही टेक्स्ट बुक लेभलको यहाँ बनाऊ यहाँ लिन्टल यहाँ भन्ने त्यो मेटेरियलको हिसाबले होइन तपाईँको निर्माण सामग्रीको हिसाबले डिजाइनको हिसाबले त्यो उत्कृष्ट चाहिँ होइन तर पहिलाको भन्दा केही न केही त्यसमा सुधार चाहिँ छ होइन त्यसको त्यसैले अब जुन त्यो अहिले मैले टिप्पणी गरेको केमा भने जुन पैसा बाँड्दा किस्ताबन्दीको भन्ने छ त्यो चाहिँ नचाहिँदो झन्झट मात्रै लगाइदिए
तपाईँको भनाइ चाहिँ नि एकमुष्ट पैसा दिएको भए र प्रविधि दिएको भए नागरिकहरूले आफ्नो आवश्यकता अनुसारको घर बनाउन सक्थे भन्ने
हो नै
अब यो त निजी आवासको कुरा भयो अरू पूर्वाधारको कुरा गऱ्यौँ भने अब सरकारी भवनहरू पनि भत्केका छन् विद्यालयहरू पनि भत्केका छन् र स्वास्थ्य संस्थाहरू पनि भत्केका थिए तिनीहरूको पुननिर्माण त अब सरकारले गर्नुपर्ने हो त्यो काम पनि भइरहेको छैन
होइन त्यसमा त झन् लठपत्र छ मैले एउटा कार्यक्रममा के भने हेर्नुहोस् अब यो म नाउँ अलि नलिउँ हो स्पेसिफिक धेरै स्पेसिफिक नहुँ सरकारी विद्यालय जापानी सरकारको सहयोगले बन्दैछ हामीले लोन लिँदैछौँ त्यहाँ
जाइकाबाट
मैले एकजना त्यहाँ इन्भल्भ हुनेलाई के भने जापानी प्रविधिलाई होइन तपाईँहरूले यार तपाईँहरूको त्यो स्कुल त चाहिँ जापानमा जस्तो बनाउनु हुन्छ त्यस्तो बनाउनुहोस् न त्यो चाहिँ किन यो प्रविधि चाहिँ त्यो जापानको बनाएको त्यसमा पनि लठभद्र छ हेर्नुहोस् किनभने जापानी प्राथमिक विश्वविद्यालय र सार्वजनिक प्राथमिक विद्यालय र सार्वजनिक विद्यालयको पढाइ र त्यो संरचनामा पनि संसारमै राम्रा मध्येमा पर्छन् त्यो चाहिँ अनि यहाँ चाहिँ तपाईँको त्यहाँ चाहिँ अर्कै हुने त्यही जस्तो उहाँ अकमक्क पर्नुभयो भनेको त्यसमै पनि त्यो विद्यालय बनाउनेमा पनि त्यसमा विद्यालयको कोठा कस्तो बनाउने झ्याल कत्रो राख्ने त्यो विद्यालय विद्यार्थी मैत्री होस् बनाउने भन्ने त्यसमा पनि एउटा नवीनतापन ल्याउने मौका थियो नि त त्यत्रा स्कुल बनाउने त्यसमा पनि हामी काम चलाउमै गएका छौँ र त्यस्तै अरू जुन सार्वजनिक हेल्थ पोस्टको भन्नुभयो अब सम्पदाकै बिल्डिङहरू छन् अब त्यो त हामीले एकमुष्ट रूपमा के भन्न सक्छौँ भने हाम्रो गभर्मेन्टको राज्य सत्ता निम्छरो छ र अब अहिले जुन पुननिर्माण प्राधिकरण छ त्यो कस्तो भयो भने के बकुल्लाको चाल न हाँसको के भन्छौँ नि हामी त्यो न यताको न उता भयो अब त्यहाँकै त्यहाँभित्रकै कर्मचारी साथीहरूको पनि आफ्नै गुनासो छ बनाउँदा हामीले सर्वशक्तिमान प्राधिकरण भनेर त्यो सोचले बनायौँ पछि के भयो भने त्यो एउटा समन्वयकारी मात्रै भयो अनि सबै लाइन एजेन्सीले काम गर्ने भएपछि एउटा ब्युरोक्राटिक कन्फ्लिक्ट मात्रै त्यसले क्रिएट गर्ने भएछ त्यसको आफ्नै कथा छ फेरि
यो त नीतिगत समस्याको
नीतिगत समस्या होइन त्यो कहाँबाट सुरु हुन्छ भने नि अघि मैले आकलन भने नि आवश्यकको सही आकलन गरेर हामीले के गर्न खोज्या हो कसरी गर्ने हो भन्ने कुरो एउटा चुस्त गृह कार्य गर्न सकेको भए त्यतिखेरै आउँथ्यो त्यहीबाट लठभद्र भएपछि यता राजनीतिज्ञहरूले ताने उता डोनरले ताने उता आइएनजिओहरूको आफ्नै थियो भन्दा भन्दै अलमलमै जाँदा अहिले हामी यो अवस्था
अघि नै तपाईँले अलिकति कुरा गर्नुभएको थियो डोनर आइएनजिओहरूको आवश्यकता छैन थिएन भनेर त्यो नहुँदाखेरि पनि आर्थिक रूपले हामी सम्पन्न थियौँ यो पुननिर्माणको कामलाई अघि बढाउन
यस्तो के हो भने हेर्नुहोस् मैले पाएको सूचना अनुसार पुननिर्माणमा अहिले प्रमुख डोनर भनेको हाम्रा दुईटा छिमेकीले लगभग $1 billion हाराहारीमा होला भारत र चीनको उहाँहरूको कति अनुदान छ कति ऋण छ त्यसपछि दुईटा ठूला मल्टिनेसनल हाम्रो चाहिँ बहुपक्षीय दाताहरू एजियन डेभलपमेन्ट ब्याङ्क र वर्ल्ड ब्याङ्कको उहाँहरूको लोन हो हामीलाई दिने यी चारवटा डोनरहरूको मूलत डोनर यी हुन् तर यहाँ के भइदियो भने त्यो पिडिएनए बनाउँदाखेरि हेर्नुभयो भने यस्ता आइएनजिओहरू त्यहाँ हुल्का हुल बाँधेर त्यो बनाउँदै अब म तपाईँलाई एउटा आँकडा भनौँ न हेर्नुहोस् त्यहाँ मैले यकिन त होइन तर वन र वातावरणको क्षति भएको भूकम्पले वन र वातावरणले क्षति भएको सायद त्यो 30 अरबको हाराहारीमा आँकडा निकाल्नु भएको छ
वन र वातावरण क्षेत्रमा
क्षति भएको
त्यो क्षेत्रमा
पूर्व होइन होइन
वन
र वातावरणलाई क्षति पारेको आकलन
भूकम्पले
पूर्वाधारमा क्षति भएको चाहिँ त्यही 27-28 अरब के छ त्यो उस्तै उस्तै हाराहारीका मलाई एकिन अङ्क आएन उस्तै उस्तै छन् अब त्यसको राजनीति के हो भने अब यो अहिले भएका एनजिओहरू आइएनजिओहरू उनीहरूको त यहाँ त रिपोर्ट प्रड्युस गर्ने आइएनजिओ हुन् र उनीहरूले माग्दाखेरि के हुने भने यी अब यो वन र वातावरणलाई म सामान्य पढे लेखेकै हिसाबले तपाईँ भन्नुभयो भने भूकम्पले वन र वातावरणलाई के क्षति पाएँ मैले त अहिलेसम्म बुझाएको छैन र सोध्नुहोस् तपाईँले त्यो पिडिएनए बनाउनेलाई ल्याएर यो के आँकडा हो भनेर सोध्नुहोस् त्यो एउटा अब यो पूर्वाधारको त हाम्रो कोदारी राजमार्ग पुरै बन्द भयो अरू चाहिने राजमार्गहरू पनि केही बन्द भए होइन त्यसको हाम्रो पुलमा त्यस्ता मेजर अरू राजमार्गमा त क्षति भएन तैपनि त्यो कुरो बुझ्न सक्छौँ पूर्वाधार क्षति भयो भन्ने अब त्यो किन भयो त भन्दा यहाँका अब अहिले हेर्नुहोस् मैले केही महिना अगाडि एउटा तारे होटेलमा त्यहाँ 2-3 दिनको वर्कसप रहेछ त्यो वर्कसपको टाइटल के थियो भने 3 वर्ष अगाडि गएको भूकम्पले परेको मानसिक तनाव साइकोलोजिकल इम्प्याक्टको चाहिने कसरी उ गर्ने भनेर ट्रेनिङ दिने भूकम्प र जेन्डर इम्प्याक्ट के भयो भनेर ट्रेनिङ दिने अब यस्ता किसिमका तपाईँको चाहिने इभेन्टहरूमा अझै पनि क्रियाशील भएर अन्तर्राष्ट्रिय एजेन्सीहरूले खर्च गरेर रिपोर्ट निकालेर ती एक्टिभिटीलाई ठुलो उद्योग खोलिदियो त्यो चाहिँ तर अघि जुन मैले भने अझै पनि हाम्रो आधारभूत चाहिने हाउसिङ चाहिने तपाईँको मेटेरियलहरू के हुने घर कस्तो बनाउने डिजाइन कस्तो गर्ने एउटा सस्तोमा त्यो मेटेरियलहरू निर्माण सामग्रीहरू नयाँ निर्माण सामग्री निकाल्ने भन्नेमा आवश्यक चासो र हाम्रो ऊ भएन अनि सुरुदेखि नै त्यो पिडिएनए बनाउनेदेखि नै त्यो किसिमको प्रवृत्ति चाहिँ नै हाबी भयो त्यसको
अब पूर्वाधारको कुरा गर्नुपर्दा चाहिँ कोदारी राजमार्गको कुरा गर्नुभयो अब हामीले भूकम्प प्रतिरोधी भूकम्पले क्षति गर्न नसकिने खालका पूर्वाधारहरू बनाउन कसरी सक्छौँ
सबैभन्दा हामी पूर्वाधार यो खास गरी यातायात पूर्वाधारको कुरो गरौँ भने हामी के भन्छौँ भने अब यो क्रिटिकल इन्फ्रास्ट्रक्चर आइडेन्टिफाई गर्ने भन्छौँ भनेको जस्तो हाम्रो भन्नुहोस् न अहिले राष्ट्रिय राजमार्गको हामी रणनीतिक रोड सञ्जाल भन्छौँ त्यो 15,000-20,000 यही आँकडामा वर्गीकरण अनुसार पर्छ जस्तो 15,000 नै हाम्रो राष्ट्रिय राजमार्ग छ भने त्यो 15,000 राजमार्ग सबै उत्तिकै बलियो हुनुपर्छ भन्ने छैन त्यो भित्रबाट हामी भन्नुहोस् न 200 अथवा 500 किलोमिटर अथवा 1500 किलोमिटरलाई हामी सबभन्दा रणनीतिक महत्त्वको भनेर वर्गीकृत गर्छौँ क्रिटिकल इन्फ्रास्ट्रक्चर हो अनि त्यो राजमार्गका पुलहरू त्यो राजमार्गको अलाइनमेन्टमा पहिरो आए पनि भूकम्प गयो भने पहिरो नजाने भनेर हामी इन्जिनियरिङ डिजाइन गर्दाखेरि नै त्यसलाई अलिकति खर्च बढी पर्ने भए पनि मोर बलियो बनाउँछौँ भनेपछि सुरुवात त्यहाँबाट हुन्छ अब हाम्रो पूर्वाधार भूकम्प प्रतिरोधी पूर्वाधार सिस्टम भन्ने भन्दा अनि त्यहाँदेखिबाट त्यो क्रिटिकल इन्फ्रास्ट्रक्चर आइडेन्टिफाई गरेर जस्तो अब काठमाडौँमै हामीले बागमतीमा 15 पुलहरू होला भयो भने 2 पुल चाहिँ अरूभन्दा धेरै बलिया भूकम्पले अरू फेरि यो के हुन्छ भने अब उत्पातै बलियो बनाउँछु भने त फेरि डबल कस्ट हुन्छ त्यो पनि आवश्यकता हुँदैन त्यसैले पूर्वाधारको योजना तर्जुमादेखि नै यस्ता कुराहरूलाई ध्यानमा राखेर हामीले यसलाई चाहिँ पुनर्परिभाषित गर्नुपर्छ हाम्रो
ध्यान राखेको कतिको पाउनु भएको छ
छैन जिरो यो भूकम्प गइसकेपछि मैले म धेर थोर अब यो सरकारी निकायमा भएको नीतिगत तपाईँको चाहिने निर्णयहरूको म खबर राख्छु त्यति बेखबर छैन र भूकम्पकै लागि त्यसरी हाम्रा बिल्डिङ कोडहरू नै हाम्रा चाहिँ तपाईँको चाहिने डिजाइन पूर्वाधार डिजाइन कोडहरू नै यसरी हाम्रो राष्ट्रिय यातायात सञ्जालको प्रणालीमा क्रिटिकल्ली आइडेन्टिफाई गर्ने भन्ने अझै सुरुवात भएको मैले सूचना पाएको छैन
भनेपछि नीति निर्माणमा बस्नेहरूको अझै चेत खुलेको रहेन रहेछ
अब यसरी भनौँ चेत नै नखुलेको उहाँहरू थाहा नपाएको भन्ने होइन अझै अब उहाँहरूसँग कुरा गर्दा नि उहाँहरूका आफ्नै गुनासाहरू छन् अब यो समष्टिगत कुरो के हो भने अब म यसलाई यसरी फेरि नेगेटिभ टोनमै नभनौँ तपाईँको मेरो यति छलफल भइसकेपछि यसबाट हामीले के पाठ सिक्ने भन्नेतिर जाउँ
उहाँहरूले सिक्नुपर्ने. अब अन्तिमतिर आइपुगेको छु म. अन्तिममा एउटा प्रश्न, यो जति पनि व्यतिथि हुन नसकेको कुराहरू गऱ्यौँ, अब समय जति हुनु भइसक्यो, अब यसलाई सुधारेर अघि बढ्नको लागि के उपायहरू अप्नाउन सकिन्छ एकदम छोटोमा?
अब छोटोमा म के भन्छु भने, यो सरकारले अब यो किस्ताबन्दी प्रमाणीकरण भन्ने छोडिदियो हुन्छ, जनतालाई अब धेरै झन्झटिन नगरौँ. यो प्राधिकरणको अहिलेसम्मको जति कार्य प्रगति छ त्यसलाई समीक्षा गरौँ, राम्रो काम गरेकोलाई धन्यवाद भनौँ, र यसलाई अब यसको आवश्यकता छ कि छैन बाँकी उसको लागि भनेर गम्भीर समीक्षा गरौँ. यही अहिले बढिरहेकै काममा निरन्तरता गर्ने हो भने यसको आवश्यकता छैन. यो काम स्थानीय तहहरू नगरपालिका बनिसकेको छ र जुन लाइन अब यो स्थानीय प्रदेश सरकार बन्दैछ, कतिपय उनीहरूलाई हस्तान्तरण गर्दा पनि हुन्छ यसको, र अझै पनि बाँकी रहेकोमा होइन, यसलाई त क्रियाशील गर्ने, अब पूर्वाधारदेखि लिएर व्यवस्थित बस्ती विकास अझै पनि यसलाई गर्ने हो भने आमूल रूपमा यसको मध्यावधि समीक्षा गरेर अनि सबै तहमा एउटा नयाँ अनुभूति होस्, राजनीतिक तहमा पनि त्यो अनुभूति हुनुपर्छ. किनभने यो फेलियर चाहिने एउटा सिइओलाई मात्रै दिएर, जस्तो चारचोटि सिइओ फेरियो, पाँचचोटि सचिव फेरियो, त्यो त कर्मचारी गरे भने त राजनीतिकहरूले फेरि आयो नि त, होइन? त्यो समीक्षा गरेर एकचोटि मध्यावधि समीक्षा गरेर अनि कुन बाटो लिने. अब म दुइटै हुनसक्छ, अहिलेको प्राधिकरणलाई यही अनुसार जाने हो भने समीक्षा गरेर जुन ओरिजिनल हामीले नवनिर्माणको भनेको त्यो नयाँ काम पुनर्वासित हुनु पर्यो सुधारसहितको, होइन यसरी नै गर्ने भने त यसलाई डिजल्भ गरिदिएर अहिलेसम्मको कामलाई धन्यवाद दिएर अनि जुन जुन तत्त एजेन्सीहरूले गरेको छन् त्यही छोडिदिए पनि हुन्छ.
हुन्छ, समय दिनुभयो, राम्रो ज्ञानवर्धक कुराकानी गरिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
हुन्छ, यहाँले पनि मौका दिनुभयो मेरो भावनाहरू राख्ने, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो पूर्वाधारविद डाक्टर सूर्यराज आचार्य, भूकम्पपछिको पुनर्निर्माणका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै. उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानी सहित फेरि उपस्थित हुनेछौ. आजका लागि कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु. नमस्कार.